إنا بالله العلي العظيم حسبنا الله ونعم الوكيل ونعم المولى ونعم النصير. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق. الصلاة والسلام على أفضل الأنبياء والمرسلين سيدنا وسندنا وشفيعنا ومولانا أبي القاسم محمد. اللهم صل على محمد وآل محمد وأجل وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقان الحميد في سورة الفرقان، بسم الله الرحمن الرحيم، قال الرسول يا ربي إنا قوم اتخذوا هذا القرآن مهجورا. حاضرین مومنات، السلام علیکم و رحمۃ اللہ وبرکاتہ. علاج کے لیے آج ہم حافظہ کے لیے بہت سے پرچے آئے ہیں. حافظہ گڈ میموری کے لیے بہت سی باتیں بتائی گئی ہے. حافظہ کے لیے بہت سی زیادہ، چند بتاؤں گی. اس میں سے سب سے بیسٹ 21 دانہ نہار منہ کشمش. کشمش بہت سی
بیماری کا علاج ہے.
اسٹمک جب پیٹ بالکل خالی ہو تو بہت سی بیماری کا علاج ہے، مگر خاص کر کے حافظہ کو بہت تیز کرنے والی اگر چیز ہے نہار منہ 21 دانہ کشمش. اس کے بعد شہد اور زعفران. شہد اور زعفران کو برابر برابر حصوں میں بوتل میں ملا کے رکھ دینا ہے. ہر روز 3 چمچ، ٹی سپون چائے کی چمچ ہر روز 3، وہ بھی نہار منہ. کیونکہ ساری چیزیں بہت ہیلدی ہے. زعفران اور شہد یہ گرم سردی کے موسم میں تو اس کی بہت فوائد اٹھانا چاہیے. اس میں تو اٹھویں امام نے فرمایا یہ اللهم صل علی محمد و آل محمد. یہ جو میں بتا رہی ہوں یہ حدیث ہے، حکیم کی بات نہیں. اس میں آج جو حافظہ کے بتا رہی ہوں سب کے سب حدیث ہے. حدیث شیعہ میں ہے، دوسری سبت رضا میں ہے. یہ سارا معصومین نے بتایا 21 دانہ کشمش زعفران اور شہد ملا کے بوتل میں رکھ دو، 3 چمچ ہر روز پینا ہے. جس میں امام نے فرمایا، آٹھویں امام نے فرمایا تمہارا حافظہ اتنا تیز ہوگا کہ لوگ کہیں گے کہ یہ جادوگر ہے. یہ لفظ آئے حدیث، دماغ کھلتا ہے، سمجھنے کی قوت بڑھتی ہے. اس کا فائدہ آج کے سیزن میں تو بہت اٹھانا چاہیے. پھر دہی کوئنس، پتا نہیں ہمارے شہر میں تو
ایران میں ملتا ہے،
لندن میں ملتا ہے. دہی انگلش میں کوئنس کہتے ہیں، اردو میں دہی. اور 3 چیز اچھے امام نے فرمایا ہے بہت، ایک دودھ، ایک شہد، ایک تلاوت قرآن پاک. اور معصوم کی خاص حدیث ہے کہ آیت الکرسی ہر نماز کے بعد، آیت الکرسی ہر نماز کے بعد بہت سے فوائد دیتے ہیں. ایسے لوگ بلا حساب جنت میں جائیں گے، سمجھ کے عمل پہ رہو. مگر حافظہ کے لیے ہر نماز کے بعد، 5 وقت کی نماز کے بعد حافظہ بہت تیز ہوتا ہے. تو انہوں نے 3 بات بتائی، دودھ، شہد اور قرآن کی تلاوت. تو دودھ اور شہد کو تو ساتھ میں ملا دو رات کو سونے کے وقت، ایسے بھی بہت اچھی چیزیں نزلہ زکام کے لیے، کھانسی کے لیے. تو آخری چیز برش سے پہلے دودھ میں، گرم دودھ اتنا کہ پی سکے انسان، اس میں شہد کو ملا دے. نیت ہو ہم دودھ پیتے ہیں ہیلتھ کے لیے، یہ نیت ہو دماغ میں پتا ہو کہ میرے امام نے کہا ہے، تو فرق پڑ جائے گا. کیونکہ ہم حدیث سے عمل کر رہے ہیں تو اس میں نیت ہونی چاہیے. نیت یعنی پتا ہونا، پتا جاتے ہیں. اسی طرح قرآن کی تلاوت ہم نے سورہ یاسین مرحومین کے لیے پڑھی تو ساتھ میں نیت کیا خدائی تلاوت کے قرآن میں حافظہ کے لیے بھی کر, پھر دماغ میں یہ بات آ جائے. سورہ ملک پڑھا عالم برزخ کے لیے, ساتھ ساتھ نیت کر لی حافظہ کے لیے. جتنا قرآن سونے کے وقت ہم سورہ کل اللہ وغیرہ جو پڑھتے ہیں, جتنا قرآن پڑھایا جائے اس میں جلد خیال لانا کہ میرے حافظہ تیز کے لیے بھی میں پڑھ رہی ہوں, تو ڈبل کام ہو جائے گا, جس لیے ہم پڑھ رہے ہیں وہ بھی اور حافظہ. مگر کیونکہ الاعمال بالنیہ, اسلام میں سارو دارو مدار نیت پہ ہے, تو نیت کریں گے کسی بھی وجہ سے ہم قرآن پڑھ رہے ہیں مگر ہمیں نیت حافظہ کو لانے, کیونکہ حافظہ بہت اہم چیز ہے, ورنہ آخری عمر میں بہت پرابلم ہو جائے گا, نماز میں شکیات میں بہت نقصان ہوگا. تو ہم یہ نہیں کہہ سکتے لوگ کہ ابھی میں ضعیف ہو گئی اسی لیے, نہیں, گولیاں کی وجہ سے. انسان جب ضعیف ہوتا ہے تو بیماریاں میں جو گولیاں کھاتے ہیں ان کا ون آف دا سائڈ افیکٹس ہے گولیاں کا, کہ حافظہ کمزور ہو جاتا ہے, سمجھنے کی قوت کم ہو جاتی ہے, برداشت کم ہو جاتا ہے, صبر میں جذبہ کم ہو جاتا ہے, غصہ رہتا ہے. یہ سارا سائڈ افیکٹس ہے گولیاں کا. اسی لیے تو یہ بتایا جاتا ہے کہ حتی الامکان ایلوپیتھک میڈیسن نہ کیا جائے, حتی الامکان حکیم کی دوائیں, ہومیوپیتھک ایکسرسائز پوائنٹس, ایکوپریشر, جو ساری چیزیں ہیں, حتی ان کا بھلے تھوڑی دیر سے جواب ملے, ڈاکٹر کی دواؤں سے جواب بہت دیر سے مل جائے, اسی لیے ہم برداشت نہیں کر سکتے. مگر ڈاکٹر کی دوا تیز سے کرتے مگر دوسری بیماری لاحق ہوتی ہے. جب یہ آہستہ سے جواب دیتا ہے 40 دن ہر چیز کرنی ہوتی ہے, پھر آپ دیکھنا کیسے جواب ملتا ہے ہر چیز کا. تو نیت سے بہت اچھا ہے کہ جب بھی آپ کی قرآن کی تلاوت ہو, کوئی ختمہ کر رہا ہے, کسی مرحوم کے لیے پڑھ رہا ہے, حافظہ کے نیت کرنا ہی کرنا ہے. پھر معصوم فرماتے ہیں مسواک, مسواک کرنے سے جتنی مرتبہ آپ مسواک کرتے جائیں گے حافظہ تیز ہوتا چلا جائے. اتنی عظیم چیز ہے, ہر نماز کے بعد, نماز سے پہلے رسول نے کہا اگر اللہ اتنے فوائد بتائے مسواک نماز سے پہلے کہ میں سمجھا کہ ابھی اللہ واجب قرار دے گا. اتنا زیادہ اہم ہے کہ اللہ کے پاس جانے سے پہلے برش کرنا چاہیے, مگر برش کے بجائے مسواک کیا تو دو فائدہ ہوگا, ایک نماز سے پہلے کا مسواک کا ثواب اور دوسرا حافظہ کے لیے. تو اتنا کافی ہے, کیوں, مجھے لگتا ہے اتنا کافی ہے, آپ اتنی چیزیں کریں گے تو بہت ہے, بس عقیدہ مضبوط ہونا چاہیے تو انشاءاللہ ہر چیز بہت آپ آسانی سے مل جائیں گے ہمیں. اب لوگوں کو چاہے بیوٹی چاہے فیشل چاہے, دیکھا نا آگے بڑھ گئے, ابھی سولجی بازار تو بہت ہے, سولجی بازار چہرے کی خوبصورتی بجانے کے لیے بچیاں کو تو ہونا چاہیے, یہ جذبہ بچیوں میں تو خاص ہونا چاہیے, ہم جیسے بوڑھے کو چل جاتا ہے, مگر آپ لوگوں کے لیے بچیوں کے ضروری ہے کہ اپنی ہیلتھ کو سنبھالے, اپنی باڈی کو سلیم رہے, سلیم جو جتنا ایکسرسائز کے ذریعے وغیرہ اپنے کو خوبصورت رکھے, بہت بڑی ذمہ داری ہے. تو اس کے لیے یہ بھی حدیث میں ہے, یہ بھی جو بتا رہی ہوں حدیث ہے, چند چیزیں کھانے سے چہرے کی رونق بڑھ جاتی ہے, چہرے کی رونق اور بیوٹی خوبصورتی بڑھ جاتی ہے. پہلی چیز اگین دہی کوئنس, دوسرا بینگن, بینگن کھانے سے, تیسرا پیاز, چوتھا کیلا اور پانچواں زیتون کا پھل. زیتون کا پھل, کیلا, پیاز, بینگن اور دہی, یہ کھانے سے انسان میں رونق آتی ہے چہرے پہ. اب اپلائی کرنے کے لیے کیا اپلائی کریں گے چہرے پر, کھیرا کا رس, کھیرا کا رس کر کے ان کو اپلائی کرنا ہے, چہرے پہ لگانا ہے خوبصورتی کے لیے, تو کھیرا کا رس. اور کوئی چاہتا ہے اسپارکلنگ فیس ہو جائے, چاہے کہ بہت زیادہ چہرے میں رونق آ جائے, گھی ڈالے اور پھر پانی کا پیسٹ بنائے جتنا چہرے میں لگا سکے, چنے کے آٹے میں تھوڑا گھی لگائے, ماپ ناپ نہیں ہے, پانی سے پیسٹ بنائے, اس کو چہرے پہ, جسم پہ, باڈی پہ, جہاں جہاں وہ چاہتے کہ رنگ صاف ستھرا ہو جائے اس کو لگائے. اگر داغ ہو چہرے میں یا کہیں داغ ہٹانا ہو, پمپلس کے داغ ہو, کسی قسم کا داغ آ جائے, تو یہ صرف داغ ہٹانے کے لیے ہے. فرماتا یہ ابھی حکیم بتا رہا ہے, یہ حکیم بتا رہا ہے, لگانے کا حدیث, ابھی کھانے کا سارا حدیث میں ہے, مگر اب حکیم بتا رہا ہے, یہ کھیرے کا رس
चने काटो घी, और अभी दाग हटाने के लिए, दाग हटाने के लिए या गंदगी चेहरे में, गंदगी हटाने के लिए गर्द गुबार हो उनको हटाने के लिए, या दाग हटाने के लिए एक लीटर पानी लेना होगा, उसको उबालना है, इतना उबालना है कि एक चौथाई हिस्सा रह जाए, 25% ऑफ द वॉटर रह जाए। एक लीटर पानी को उबालना है, इतना उबालना है कि चौथाई हिस्सा पानी रह जाए, तब स्विच ऑफ कर देना है, तब उसको आग से हटा देना है। इसके हटाने के बाद ग्लिसरीन और नींबू बराबर बराबर हिस्सों में, कितना हिस्सा नहीं लिखा है, ग्लिसरीन और नींबू का रस बराबर बराबर हिस्सों में, उसको एक चमच लिया तो उसको एक चमच, उस पानी में डाल के बोतल में डाल दे। अब बोतल में रख, अब ये बोतल में रहेगा, फिर हर रोज दिन में 2 से 3 मरतबा उसे मसाज करना है, जैसे फेशियल करते हैं ना, ऐसे मसाज करना है, तो दिन में 2 या 3 मरतबा उसको बोतल में रख ले। 1 क्वार्टर पानी रहा, ग्लिसरीन और ये डाल दिया नींबू का रस, बोतल में डाल दो हर रोज जब तक ये चल रहा है, फिर दूसरी मरतबा करना है, दाग नहीं निकले तो दूसरी मरतबा इस मिक्सचर को बनाए, तो फिर उसको उसे मसाज करना है। दूसरी चीज इंशाल्लाह कल, मगर ये भी बहुत जोर दिया है कि कमजोर है बच्चा, बहुत कमजोर है, बिल्कुल हड्डियां ही हड्डियां बच्चे की नजर आ रही है, उसके लिए है कि उनको कैरेट जूस, गाजर का रस उनके लिए बेस्ट है कमजोरी दूर करने के लिए। दूसरी चीज खाने के बाद केला खाए, जितना खा सके, 2-3 जितना खा सके बच्चा केला खाए खाने के बाद कमजोरी दूर करने के लिए। और तीसरा दूध में अंजीर को उबारे, उबारना है, बॉइल करना है, दूध में अंजीर डाल के, नाप नहीं है, अंजीर डाल के उबालना है, फिर उसको खाना पीना है, दूध को पीना है, अंजीर को खा लेना है, दूध में अंजीर को उबाल के उसको खाना पीना है। और चौथी चीज मौसम्बी का रस, गाजर का रस और मौसम्बी का रस कमजोरी दूर करने के लिए बहुत फायदेमंद है। अब उसको भूख ही नहीं लगती हो, अगर इस बच्चे को भूख ही नहीं लगती तो उनके लिए बता रहे कि दिन में 2 मरतबा आधी चाय की चम्मच, आधी चम्मच अजवाइन चबाना होगा, आधी चम्मच अजवाइन चबाना होगा, दिन में 2 मरतबा आधी चम्मच अजवाइन को चबाना है ताकि उनको भूख लगे। भूख नहीं लगती इसीलिए, हो सकता है कोई इतना कमजोर है तो भूख लग। आखिरी, क्योंकि वो जोर दिया गया आज बताना, दिल की बीमारी, ये आखिरी है, दिल की बीमारी अगर किसी को हो, दिल की बीमारी हो तो अदरक का रस और पानी बराबर बराबर हिस्सों में मिलाकर हार्ट पेशेंट को पीना है। अदरक का रस, अगर 2 चम्मच अदरक का रस लिया तो पानी इतना ही 2 चम्मच लेना पड़े, 1 चम्मच लिया अदरक का रस तो 1 चम्मच पानी बराबर बराबर हिस्सा में लिख रहा है मगर नाप नहीं लिख रहा है। तो हार्ट के लिए, हार्ट के मरीज के लिए, दिल के मरीज के लिए, और अगेन हर रोज गाजर का रस पीना है डेली विदाउट फेल, हार्ट पेशेंट के लिए द बेस्ट मेडिसिन है, सिवाय प्रेग्नेंट औरत ना ले, मगर हार्ट की बीमारी के लिए डेली गाजर का रस, आपको मिरेकल रिजल्ट मिलेंगे। बहुत इंपॉर्टेंट है हार्ट, दिल के मरीज के लिए गाजर का रस। अब ये तीसरी चीज उन्होंने बताया कि जब दिल में दर्द हो, सिर्फ दर्द के लिए, और बता लिखता है कि जादू का काम होगा, जब दिल में दर्द हो, जब भी हार्ट पेशेंट को हार्ट में दर्द हो रहा है तो सिर्फ दर्द के लिए है कि 8 से 10 तुलसी के पत्ते, अगर हार्ट में दिल में दर्द हो रहा हो 8 से 10 तुलसी के पत्ते को 2-3 दाने ब्लैक पेपर, क्या कहें, काली मिर्च के दाने उसको चबाना है, दोनों को मिला के चबाना है, काली मिर्च का पाउडर नहीं, दाने 2 से 3 दाने काली मिर्च के, तुलसी के पत्ते 8 से 10 दोनों को मिला के चबाना है, अच्छी तरह चबा के फिर उतारना है। कहता है कि जादू का काम होगा, ऐसे दर्द तेजी से दूर होता है, तो गोलियां खाने के बजाय ये चीज करे तो दर्द दूर होगा। ये सिर्फ दर्द के लिए, पहली 2 चीज हर रोज के लिए, हार्ट का मरीज के लिए। अब अमल पूछा गया है रिश्ते के लिए, रिश्ते के लिए 2 अमल तो मौजूदा वाले अमल है, जैसा रिश्ता चाहे ऐसा ही रिश्ता मिलेगा, आप हैरान हो जाएंगे। तो ये लाइफ पार्टनर के लिए, लड़का अगर अच्छी सी बीवी चाहता हो और लड़की अगर अपने मयार का लड़का चाहती हो, रिश्ते तो आते रहते हैं मगर पसंद पसंद होना चाहिए। तो पसंद वाला रिश्ता मिलेगा, ये दो अमल बड़े बड़े उलमा ने बताया है। एक सूरह ताहा का अमल है, एक सूरह बकरा की आयत है। सूरह ताहा 20 नंबर का सूरह, 41 दिन तक मुसलसिल, माहवारी में भी पढ़ना है तो पढ़ सकते हैं, रुक देना इतना दिन, मकरू काम नहीं करना है तो रुक के फिर वहां से शुरू करेंगे जहां से रुके थे। मगर उलमा कहते कोई हरज नहीं, एक चिल्ला है तो आप माहवारी में भी अल्फाज को मत किए बगैर आप उनको पढ़ सकते हैं। 41 मरतबा या आखिरी 90 मरतबा तकरीबन आपको जवाब मिलेगा 3 महीने के अंदर। 3 महीने के अंदर गारंटी है, अगर बेटे के लिए बहू चाहिए या बेटी के लिए दामाद चाहिए, मगर उसका टाइम बहुत सख्त है। 41 मरतबा या 90 मरतबा, मैक्सिमम 90 है, कम से कम 41। किसी को 41 में जवाब मिला नहीं मिला तो वो 3 महीने तक पढ़ते, 90 दिन। तो दोनों आपकी मर्जी के किसका चिल्ला लेना, 41 मरतबा या 90 दिन। पढ़ने का टाइम सख्त है, नमाज तहज्जुद का टाइम जैसे 5 बजे उठना है, ऐसे के फजर की अजान से 5 मिनट पहले सूरह खत्म हो जाना चाहिए। तो इसीलिए आपको दिन में एक बार मतलब पढ़ना पड़ेगा टाइम रखने के लिए, आपको कितना टाइम लगता है उसके मुताबिक नमाज तहज्जुद के वक्त उठना है। इस तरीके से सूरह मुकम्मल हो कि फजर की अजान को, फजर के टाइम को 5 मिनट की देर तब सूरह खत्म हो जाना चाहिए, खत्म हो जाना चाहिए 5 मिनट पहले। एक दिन भूल गए तो दोबारा चिल्ला शुरू करना पड़ेगा, बेकार जाएगा। अगर आपने 20 दिन किया और 21वां भूल गए, ऑल ओवर अगेन पहले से शुरू करना पड़ेगा। तो इसी तरह आपने 90 दिन की नियत की, 7 पर के एक दिन भूल गए, ऑल ओवर अगेन नए सिरे से शुरू करना पड़ेगा। ये कंटी जी, हाँ ये अभी बता रही, हमेशा बताया है तो लड़की करे लड़का करे, मगर उलमा बहुत ताकीद करते हैं कि माँ की दुआ औलाद के लिए इतनी ज्यादा तेजी से कबूल होती है कि 3 हक है माँ का बाप के मुकाबले में। तो हर चीज बेटी भी करे माँ भी करे, बेटा भी करे माँ। तो बेटे तो मुश्किल से करेंगे, माँ को ही करना पड़ेगा, बेटे तो कहाँ, बस वाजिब नमाज पढ़ ले तो हमारा अल्लाह का शुक्रिया। तो इसीलिए बेटे के लिए तो माँ को ही करना पड़ेगा, वो तो बहुत 10% सोल्जर बसा तो कुंभ जैसा है, शायद यहाँ 10% बेटे मिल जाए, वरना तो मुश्किल है। तो माँ करे और बेटी करे, बेटे के लिए माँ करेंगी इंशाल्लाह। और दूसरी बात, सूरे अल बकरा उनकी वर्स 137 वर्स में इतना हिस्सा पढ़ने का है, 100 मरतबा 40 दिन तक 100 मरतबा चले, माँ भी पढ़े बेटी भी पढ़े। फयक्फी से शुरू होता है, फयक्फी फसयक्फी फसयक्फी कमहुल्लाह फसयक वहुवा समीउल अलीम, बस इतना ही समीउल अलीम तक, फसयक्फी से लेके समीउल अलीम तक 100 मरतबा किसी भी वक्त। मगर ये उलमा जोर देते कि आपने एक वक्त चुन लिया तो बेहतर यही है कि उसी वक्त में 40 दिन रखो। ये तो 40 दिन के अंदर कितने को जवाब मिला है, बस दिल की गहराई से हर चीज पढ़नी है। तो रिश्ते के लिए दो चीज बेस्ट है, माँ भी करे बच्ची भी करे, इंशाल्लाह जैसा रिश्ता चाहेंगी ऐसा ही रिश्ता मिलेगा। औलाद के लिए अमल, औलाद के लिए हकीम बता रहा है कि अगर मर्द में कोई कमी हो इसीलिए औलाद नहीं हो रही, मर्द में कोई कमी हो इसीलिए औलाद नहीं हो रही है, तो सोने से पहले 2 चमचा खाने का चमचा, 2 चमचा पूरा शहद पी के आखिरी चीज पी के सो जाए। 2 चमचा शहद अगर मर्द में कमी है, अगर औरत में कमी है तो ये बता रहा है कि औरत आधी चमच शहद, आधी चमच चाय की चमच शहद में थोड़ा सा दालचीनी का पाउडर, सिनेमन पाउडर, आधी चमच शहद में थोड़ा सा दालचीनी का पाउडर, बिल्कुल थोड़ा, अच्छी तरह मिला के गम्स में लगाना है, सीधा नहीं लेना है, गम्स में लगा देना है, सारे गम्स में लगा के आहिस्ता आहिस्ता लुआब से उतारना है, आहिस्ता आहिस्ता लुआब के साथ उस शहद का पानी सिनेमन पाउडर के साथ उसको उतारना है। तो उसको सीधा नहीं लेना है, गम्स में सारा दांत के ऊपर का जो सेक्शन को क्या कहते हैं, गम्स को क्या कहते हैं, मसोरे, मसोरा, मसोरे, मसोरे में लगाना है, मसोरे में सारा ये लगाना है और ऐसा ऐसा अपने लोआब से सलाइवा से उनको उतारना है। मगर पता न लड़के में कहीं गड़बड़ है कि लड़की में, तो दोनों करें क्योंकि पता नहीं शायद बताया नहीं है, तो दोनों करें, जिसकी गड़बड़ जिसमें कमी होगी वो पूरी हो जाएगी। फिर मन्नत है तो मासूमिन ने बहुत सी बताई है, पहली मन्नत मासूम ने बताया कि वो मन्नत माने कि अल्लाह अगर मुझे औलाद दिया तो पहली मुहर्रम को अल्लाह तेरी खातर में रोजा रखूंगी। जिस दिन कंसीव हो गया बच्चा पेट में ठहरा, पहली मुहर्रम जब आएंगे तब रखेंगे। कुछ मन्नत मानते नहीं विलादत के बाद हम पहली मुहर्रम, उनकी मर्जी। कुछ रखते बच्चा ठहरा और जो पहली मुहर्रम आई, कुछ मन्नत मानते नहीं बच्चे की पैदाइश के बाद पहली मुहर्रम, नबी ज़करिया को नबी आया इस अंदाज में पैदा हुआ। तो ये मन्नत माने पहली मुहर्रम का रोजा। दूसरी चीज, हजर इस्माइल ने दो रकात नमाज पढ़े बीबी हाजर को हदिया करे, ये भी मिरेकल है। अगर खुद नहीं जा रहे उमरा, उमरा के लिए हज के लिए, किसी को नियामत नहीं है कि मेरे तरफ से तू दो रकात हजर इस्माइल में पढ़ना, खास करके उम्र में इजी है हज में मुश्किल है, हजर इस्माइल में दो रकात नमाज पढ़ के बीबी हाजरा को हदिया करके उनसे वसीला से दुआ करे औलाद के लिए। इसमें मैं बहुत से लोगों को फवाइद हुए। सुबह शाम रात दिन में चार मरतबा इस्तगफार करे, शायद कोई गुनाह रुकावट हो, शायद कभी इम्तिहान होता है, कभी कोई बॉडी में कमी होती है, मगर इस्तगफार करे दिन में चार मरतबा, नमाज के जरिए, तस्बीह के जरिए, अमल के जरिए। इंसान दुरूद भी करे इस्तगफार की नियत से, अमल जो भी करे, ज्यारत पढ़े नियत करे कि मैं इस्तगफार की नियत से कर रही हूँ, पढ़ रही हूँ ज्यारत की, मेरे गुनाह बख्शा जाए, हर अमल में इस्तगफार डाले और औलाद के लिए दुआ करे। तो ये मासूमीन ने बताया। एक चीज अपनी जाने से बताना चाहूंगी कि कल इंशाल्लाह 9 मुहर्रम है। उलमा ने हदीस की रोशनी में बहुत अच्छी बात बताई है 9 मुहर्रम के लिए, जिसको कहा जाता है यौमे तासुआ। यौमे तासुआ है कल का दिन 9 मुहर्रम। उस दिन अगर कोई किसी को ठंडा पानी पिलाए, शरबत पिलाए, गोया इतना सवाब है कि पूरा लश्कर हुसैनी को पानी पिलाया, पूरा लश्कर हुसैनी। और दूसरी हदीस कहती है कि कयामत के दिन जन्नत में सबसे पहली नेकी जो काम आएगी वो किसी को पानी पिलाने, किसी को पानी पिलाने, इस नाम में इतना जोर दिया है। तो ये कल के दिन जो जितना कर सकता है, दो लोगों को, तीन लोगों को, पड़ोसी में, घर में, किसको भी कुछ ठंडा पिलाया जिसको जो पसंद हो वगैरह, तो इंशाल्लाह गोया इमाम हुसैन के लश्कर को हमने पानी पिलाया। अब वक्त कम है, सवाल दो तीन छोटे छोटे फिक मसाइल। अब अल्ट्रासाउंड के लिए पूछ रही थी, अल्ट्रासाउंड का मैं पिक्चर्स मर्द देखता है, कोई हरज नहीं, क्यों कि मेरी डॉक्टर से भी बात हुई, उन्होंने कहा कि ये स्केच टाइप आता है, उसने अल्फाज मैंने लिखा वेव की सूरत में आता है, उसमें बेपर्दगी कुछ नहीं होती, अल्ट्रासाउंड में सिर्फ वेव। हाँ, एक्सरे के लिए मसला रहेगा, अगर औरत से करवाना पड़ेगा तो मजबूरी है, औरत अवेलेबल ही नहीं है, तो मजबूरी में तो हर चीज बदल जाती है शरीयत में, मगर अल्ट्रासाउंड के लिए कोई प्रॉब्लम नहीं होगा, कोई बेपर्दगी नहीं होगी, क्योंकि वेव की सूरत में वो नजर आता है, इसीलिए उनको कोई प्रॉब्लम नहीं होगा। दूसरा, क्योंकि एक मरतबा किसी चीज से खून निकाल दिया, मजीद दो तीन साल इस्तेमाल नहीं किया, तब खून दोबारा कभी नहीं होगा, क्यों परेशान, ये सवाल हर साल आता है। एक मरतबा एक चीज, अगर ये कपड़ा था पाक हो गया एक मरतबा, फिर आपने 50 साल उनको नया छोड़ दिया, नहीं पहना, बस खत्म, एक ही मरतबा खून वाजिब होता है एक आइटम पे, एक पैसे पे, चाहे फिर जितना साल वो रहे, दोबारा कभी उसी चीज में नहीं होगा। हाँ, सिवाय मालिक बदल जाए, माँ ने अपने कपड़े पे निकाला नया कपड़े पे, अब बेटी को हदिया कर दिया, तो बेटी ये नहीं कह सकती कि माँ ने तो दे दिया, नहीं, मालिक बदल गया, अगर उसने एक साल रखा तो वो देंगी, हालांकि माले मुखम्मद थे, मगर माँ की जिम्मेदारी माँ ने अंजाम दिया, बेटी एक साल रखेंगी तो खून देंगी, मगर एक मरतबा चीज पाक हो गई, कयामत के लिए पाक हो गई। आखिरी सवाल, कसम को तोड़ने का कफारा, ये तो इतना आसान है कि आप तौजीह खोलते तो आपको फौरन मिल जाते, फिर दूसरे सवाल तो फिर भी इजी नहीं है ताऊजी में ढूंढना। कुछ इतने इजी से सवाल आए कि आप खुद तलाश कर सकती है, तो मैं कुछ सवाल को नजरअंदाज भी करती हूँ। क्यों? टाइम बचाने के लिए। बेहतर है वो चीज बताऊं कि जो मुझे पता है कि ताऊजी में नहीं है। ये तो है कसम तोड़ने का। अगर किसी ने कसम तोड़ दिया और सोच समझ के कसम खाया था, गुस्से में खाया था, इस कसम की बेकार। किसी ने जबरदस्ती से कसम खिलवाया तो बेकार, तो कसम ही नहीं, शरीयत की निगाह में वो कसम ही नहीं। मगर सोच समझ के कसम खाया और तोड़ दिया, उनके लिए 10 मिस्कीन को खाना खिलाए या 10 मिस्कीन को कपड़े पहनाए। कपड़े पहनाए तो ज्यादा महंगा ही होता है, तो ज्यादा तक लोग 10 मिस्कीन को पेट भर के खाना खिलाना, पेट भर के खाना खिलाना, या 10 मिस्कीन को पौना पौना किलो आटा या चावल वगैरह दे दो। अगर इस्तेआत नहीं है कपड़े पहनाने की, 10 मिस्कीन को खाने खिलाने की इस्तेआत नहीं है, गरीब है जिसे कसम तोड़ा है, तो फिर वो 3 रोजा मुतवातिर रखेगा। पैदल पे 3 रोजा रखेंगे, उनका कफारा है कसम तोड़ने का तोबा के साथ। तोबा के बाद ये कफारा देना होगा। आज के लिए इतना काफी है। हम ज़ियारत जामिया की तरफ जाएंगे और फिर सूरह अल-हुजरात। ज़ियारत जामिया में आज थोड़ा सा छोटा सा हिस्सा लिया है मैंने। 5 जगह में ये जुमले आ रहे हैं, भी अभी अंतुम व उम्मी व अहली व माली व उसरती, दूसरे दूसरे अल्फाज में 5 मरतबा। हमें 12 इमामों को कहते हैं, 12 इमामों को हम कहते हैं भी अभी अंतुम, तुम्हारे पर, 12 पे तुम्हारे पर, मेरा बाप कुर्बान, व उम्मी मेरी माँ कुर्बान, व अहली मेरी अहलो आयाल, व माली मेरा सारा माल, और उसरती मेरा खानदान, सब तुम पे कुर्बान। कितना ईजी है कह देना। खुम्स की तारीख आते जल्दी घबराते, जल्दी जल्दी कपड़े पहन लो, खुम्स की तारीख आ रहे। यहाँ इमाम को कह रहे सारा माल तुम्हारे कुर्बान, कहना और अमल और हाँ, मगर झटका लगता है ना। इंसान जब ऐसे जुमले में अपने को टटोलता है कि जबान क्या कह रही है, दिल और आजावा जवारी क्या कर रहे हैं, आजावा जवारी खुम से घबराते हैं, और वो जबान से इतनी बड़ी बात, मगर कहना चाहिए ताकि इंसान को एक झटका लगे। जिस तरीके से ज्यादा से वारिसा बन के थे, कल्ब ले कल्ब कुम सिल अमरी अमर कुम तबियो, कल्ब तुम्हारे साथ मिला हुआ है और तुम्हारे तुम्हारे हमारे अमर तुम्हारे अमर से इत्तबा करता है, मगर इत्तबा तो नहीं करता। तो इंसान बेदार होता है, आहिस्ता 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 बेदार होता है। तो 5 मरतबा, 1 मरतबा उसरती के खानदान के साथ, दूसरी जगह अब बे अभी व उम्मी व माली व नफसी व अहली व माली व नफसी, मेरा माँ मेरे बाप मेरी नफ्स मेरी जान मेरा माल और मेरे अहलो आयाल सब तुम पे कुर्बान। 2 जुमला, 5 चीजों का 2 मरतबा ऐसा जुमला आ रहा है, और 2 मरतबा मजीद जुमला आ रहे हैं बे अभी अंतुम व उम्मी व नफसी, मेरा बाप कुर्बान मेरी माँ कुर्बान मेरी जान कुर्बान। हम कहते मेरी जान कुर्बान और पर्दा सही नहीं करते। जान देने के लिए इमाम को तैयार है, पर्दा देने के लिए तैयार नहीं है। सवाल वाकन जब ये जुमला आए तो इंसान घबराए, कितनी बड़ी कुर्बानी बीबी जैनब ने दी, सैदानियों ने दी कि हमारा पर्दा बच जाए, या इतनी बड़ी बात कि मेरी जान कुर्बान। 5 मरतबा ज़ियारत जामिया कबीरा में इंसान कहता मेरे माँ बाप कुर्बान मेरी जान, 3 मरतबा कह रहे मेरे अहलो अयाल भी कुर्बान, मेरे खानदान भी कुर्बान, मेरा माल भी कुर्बान। तो इंसान सोचे कि हम कहते कि सब कुर्बान, तो अगर बेटा ने चाहा कि मेरी शादी में चमक दमक हो, ग्लैमर हो, इसराफ वाली शादी हो, 6-7 विशेष हो, दुल्हन का कपड़ा ऐसा हो, 40,000 का हो, 50,000 का हो, तो अब हमारी इम्तिहान है। हम बेटे की मोहब्बत में डूब जाते कि अब इमाम से कह रहे कि हमारी जाने कुर्बान, हमारी औलाद की कुर्बान, या औलाद की मोहब्बत आई कि नहीं नहीं बेचारा ऐसा से कम तरीका शिकार होगा, नहीं दोस्त ने ऐसी शादी कि हम तो करेंगे। देखा अब कहाँ गए हमारे इमामों। बड़ी बड़ी बात हम करते हैं, मगर देखो जो हमारे बच्चे बाहर पढ़ने के लिए कुछ लोग भेज दिया, अंदर से बनाए बगैर, अंदर से बनाया तो ठीक है, अंदर से अगर ईमानदार है फिर बाहर पढ़ने जा रहे हैं तो यकीन ही गुमराह नहीं होगा, मगर अंदर से अभी बना कुछ नहीं, भेज दिया बाहर ऐसे गंदे माहौल में, वेस्ट में, دے دیا بچے کو اتنا بھروسہ کر کے. آپ سوچئے یہ کون سی محبت اہل بیت. ہمارے بچے اہل بیت کی سے چھین لیا جا رہے ہیں اور ہمیں اس کا پتہ بھی نہیں. کتنی مغربی دنیا کی اندھی پیروی کر رہے ہیں. شرم حیا, رسپیکٹ, ادب, اخلاق بڑوں کے سامنے کتنا کم نظر آتا ہے, کتنا کم نظر آتا ہے. تو یہ پتا چلا کہ جب امام کو کہتے ہیں جملے تو جھٹکا آنا چاہیے, ہمیں عمل پیرا ہونا چاہیے. اور یہ بھی یاد رہے جتنی دعائیں ہیں, زیارت ہے, صحیح صحیح کاملہ ہو, نجل بلاغہ ہو, سب قرآن سے پہلی کرے گا. ہمارے معصوم کی کوئی بھی بات ایسی نہیں کہ قرآن سے ٹکرائے. اور انہوں نے کہا کبھی بھی ٹکرائے, چاہے ہماری دعا ہو, چاہے نازل بلاغہ ہو, چاہے صحیفہ سجادیہ ہو, چاہے کوئی زیارت ہو, قرآن سے ٹکرائے تو اس کو پھینک دینا. سمجھ لینا ہمارا دشمن کا کام. ہمارا حدیث نہیں ہو سکتی, ہماری حدیث نہیں ہو سکتی. تو اب قرآن میں ہم دیکھیں تو سورہ توبہ کی 24 آیت تھی, قل ان کان آباؤکم وابناؤکم واخوانکم وازواجکم واشیرتکم, پانچ رشتے. اے رسول تو کہہ دیں مسلمانوں کو آبا و اجداد, اولاد, بھائی بند, شریک حیات اور خاندان, فیملی, رشتہ دار, عشیرت کو. پھر وہ اموالو نترفتموها, اور مال جو تم نے جمع کر رکھا ہے, وہ تجارت ان تخشون کسادہ, جس تجارت سے تم گھبراتے ہو کہ کمزور ہو جائے گا, وہ مساکین ترضونہ, ایسے محلات جسے تم انجوائے کر رہے ہو, تم مزہ آ رہا ہے. احب الیکم من اللہ ورسولہ, کیا تم ان آٹھ چیزوں, پانچ رشتے اور تین چیزیں, کاروبار کمزور ہو جانا, محلات اور یہ مال جو جمع کر رکھے, مال جو جمع کیا, محلات اور کاروبار, آٹھ چیزوں کی محبت, احب الیکم من اللہ ورسولہ, یہ آٹھ چیزوں کی محبت کیا اللہ اور رسول سے بڑھ گئی؟ احب, محبت تو کرنی ہے, پورا اسلام محبت سے مبنی ہے. اسلام کا سلوگن محبت ہے, محبت کرنی ہے. احب میں آئے ان کی محبت اللہ اور رسول سے, اہل بیت سے نہ بڑھ جائے, کیونکہ وہ ہمارے محتاج نہیں ہے ہماری محبت. مگر ہمارا فائدہ ہے ان سے محبت کریں گے, عشق کریں گے تو عمل پیرا ہوں گے. ہم ہماری بچوں کی غلط خواہش پوری نہیں کریں گے جو اسلام کے خلاف ہو, جو اہل بیت کو ناراض کر رہی ہو. غلط سلط نہیں کریں گے, اسراف ہو رہا ہو شادی میں یا مس گیدرنگ ہو, گانا میوزک ہو وغیرہ, ایسے میں ہمیں کیسے ہمارے بچے کو تعاون کریں گے؟ احب الیکم من اللہ ورسولہ, جہاد فی سبیلہ, اللہ کے راہ میں جو جہاد کرنے کا حکم ہے, اس سے ان آٹھ چیزوں کی محبت زیادہ ہے؟ جہاد ہے, پورا اسلام جہاد ہے. تو کیا جہاد کرنے سے ان چیزوں میں محبت زیادہ ہے آٹھ چیزوں میں؟ فتربص, پھر ٹھہر جاؤ, حتی یأتی اللہ بامری, تو انتظار کرو اللہ کا حکم, اے عذاب نازل ہو جائے. مفسر تفسیر میں دیکھ لینا, ان اللہ لا یهدی القوم الفاسقین, اللہ فاسقوں کو ہدایت نہیں کرتا, اللہ فاسقوں کو ہدایت نہیں کرتا, ان کو اللہ کی جانب سے رحمت کی نگاہ اڑ جاتی ہے, اللہ ان کو اپنے حال میں چھوڑ دیتا ہے. یہ ایسے گنہگار فاسق ہے, ان کی ہدایت لا علاج ہے, کیونکہ ان کی محبت اولاد کی زیادہ ہے. شوہر نے کہا پردہ نہیں کرنا ہے تو اوکے, یا کرا تو ادھورا کرنا ہے, کرنا ہے تو ادھورا, تھوڑا بال نظر آنا چاہتا تو سویٹ لگنی چاہیے, ہے نا, کہتے ہیں نا, سمجھ لے احب الیکم من اللہ ورسولہ, محبت بڑھ گئی, ہے نا, ٹائٹ پہن لیا چادر کرتا, ٹائٹ پہ لیا, باڈی کا شیپ نظر آ رہا ہے, ماں کے لیے نہیں ہے اسمارٹ لگ رہی, رشتے آئیں گے صحیح, ٹھوکرے کھانا پڑے گا رشتوں میں, ٹھوکرے کھانا پڑے گا. ایسے رشتے میں کوئی مزہ نہیں ہے, دنیا تک ہے بات, سب قبر ہو کے کوئی کام نہیں آنے والا. پتا چلا کہ انسان سوچے اتنی بڑی بات قرآن کے احب الیکم من اللہ ورسولہ وجہاد فی سبیلہ, ان سے محبت بڑھ گئی ان آٹھ چیزوں سے. مال خمس کی تاریخ ہی نہیں دینا, میراث کا کسی کا مال ہی نہیں دینا ہے, اس سے محبت بڑھ گئی تھی, اس شریعت سے اللہ اور رسول سے محبت بڑھ گئی. کسی کا میراث کا مال ہے جلدی پہنچا دو, کسی کا کوئی مال ہے ایک چاول کا دانا برابر جلدی پہنچا دو. اگر رسول اور اہل بیت سے محبت ہے, اللہ سے محبت ہے, احبا میں آ جائیں گے تو خطرناک ہے. تو بس یہ جملہ زیارہ سے آج اٹھایا, کچھ ہمیں جہاں سبق ملے. اور سورہ الحجرات کی 2 کی آیت بہت عظیم ہے, بات کل نہیں ہو پائی, बहुत तेजी से वक्त गुजर जाते क्योंकि दवाएं बताती हूँ ना, अगर ये भी तो जरूरी है, मगर और माजारी से है, कोई बात नहीं, कहीं ना कहीं पूरा हो जाएगा सूरा। तो ये जो सूरे की दो नंबर क्या है, अंतहदस आमालुकुम, तो इंसान हैरान होता है कि अल्लाह इतना अदलो इंसाफ का मालिक, इतना अरहमुर्राहिमीन, इतनी मेहनत से की हुई नेकी, नेकियां, नेकी भी नहीं आमालुकुम प्लूरल है, जमा लफ्ज है, सारे आमाल हफ हो जाएंगे। एक इंसान कितनी मेहनत से नेकियां करता है और नेकियां करे और सारे हफ हो जाए, तो अल्लाह तू तो गफूर रहीम है, अरहमुर्राहिम है। तो उस्ताद मोहसिन कराची ने दुनिया की मिसाल दी हमें समझने समझाने के लिए, एज अ लेमैन, उलमा को तो इसकी जरूरत नहीं मगर हमें जरूरी है हम समझे। उन्होंने इशार दी कि जैसे फर्ज करें कि एक मुलाजिम 20 साल मुसलसल अपने मालिक के पास इतनी वफादारी से काम किया, इतनी वफादारी, बहुत फरमा बरदार और वफादारी से, वक्त पे आना, टाइम का ख्याल करना, मालिक का ख्याल करना, ऑनर का ख्याल करना, 20 साल के बाद उनके एक ही बेटा था उनको कत्ल कर दिया, बेटे को कत्ल कर दिया, क्या 20 साल की उनकी खिदमत बेकार नहीं जाएगी, सारे में पानी फेरा जाएगा, 20 साल की खिदमत से पानी फेरा जाएगा, क्योंकि इतना बड़ा गुनाह उसने किया, इतना बड़ा जुल्म किया कि बेटे को कत्ल किया। उससे बरक्स अगर 20 साल नाफरमानी करता रहा, वो उसको निकाल भी नहीं सकता था किसी वजह से, रिश्तेदारी थी या यतीम था वगैरह, मगर बेवफाई करता था, बिल्कुल वक्त का पाबंद नहीं, बिल्कुल फजूल इंसान था, 20 साल तक, 20 साल के बाद उसने बेटा उनका डूब रहा था उसने बचा लिया, उसकी जिंदगी को बचा लिया। तो 20 साल की वो उसने जो बेवफाई की वो भूल जाएगा इस एक पे। तो इनके लिए भी कुरान की आयत है, दो तरफ है, अल्लाह कितना आदिल है, अगर ये कह रहा है कि तुम्हारे आमाल हफ हो जाएंगे अगर तुम्हारे में रिस्पेक्ट नहीं है, अदब नहीं है, खुश अखलाक नहीं, तो सामने सूरह हूद की 114 आयत उलट कर बात कर रही है, इन्नल हसना युज़हिबना सय्यात, नेकियां ऐसी है कि बदी को खा जाती है, नेकियां बदी को खा जाती है, तो बिल्कुल अपोजिट चीज, कितनी अच्छी चीज, तो ऐसी नेकियां भी है कि बदी को खा जाए, और बल्कि उससे भी आगे खा जाए, मतलब कि रब आउट कर दे, इरेक्ट कर दे बदी को, नाम है अमल में तैयार खत्म कर दे। मगर उससे भी आगे सूरह फुरकान की 70वीं नंबर क्या है, 70, मन ताबा मआमना व अमिल अमलन सालिहन फौलाइका युबदिलुल्लाहु सय्यातिन हसना, जो सच्ची तौबा करता है, कि सच्ची तौबा के बाद पक्का मोमिन बन गया, अमल सालिह में जिंदगी बसर की, इनकी तौबा इतनी सच्ची और मोमिन ऐसा बना कि अमल साले में से जिंदगी बसर किया, तो युबदिलुल्लाहु सय्यात मसना, उनके अल्लाह बदी को नेकी में बदलेगा, खाली रबाउट नहीं करेगा बदी, बदी की जगह में नेकी लिखेगा, देखो कितना अरहमुर्राहिम है। मगर इतना इल्म होना चाहिए कि हम पहचाने कौन से गुनाहे के अमल को हक कर देता है, तो सूरह हुजुरात ही जवाब दे रहा है, वर्ष नंबर 6 नंबर का वर्ष 11वां और 12वां की जिक्र हुआ, छोट छोट जिक्र करें वक्त की कमी से, उसके डिटेल हम नहीं गए अभी, तो अब तो ये इसे उसको जानना चाहे, दूसरी तरफ वो नेकियों को भी जानना चाहे कि कौन से है आमाल को बदी को खत्म करके नाम आमाल को नेकी में बदल देता है। हदीस की रोशनी में देख, हदीस देखे तो रसूल की हदीस, हुब्बुन अलीन याकुलुल ज़ुनूब कमा ताकुलुल नारुल हतब, अली की मोहब्बत गुनाहों को इस तरह खा जाती है जिस तरह आग लकड़ियों को खा जाती है। मगर वो मोहम्मद या अली अल्लाहुम्मा सल्ले अला मुहम्मद व आले मुहम्मद। उलमा ने तशरीह किए, हुमुन अली याकुल जुनूब, अली की मोहब्बत जुनूब को, गुनाह को खा जाती है, तो क्या वो दिल की मोहब्बत हो, जबान की फजाइल हो, यहां तक बोले नहीं, अली की मोहब्बत में वो ताकत है, वो तकवीयत है, अगर सच्ची मोहब्बत दिल में पेवस हो जाए तो खुद ब खुद गुनाहों से नफरत होने लगेगा, खुद ब खुद खुद गुनाह से, जैसे गुनाह से नफरत आने लगे तो गुज़िश्ता गुनाह सारे माफ हो गए, गुज़िश्ता गुनाह सारे माफ हो गए। सलमाना मिन्ना अहल बैत की क्या खूबी, यही तो खूबी थी, हर वक्त अली को मुकदम रखते थे, जो अली करे वो मैं करूँ। अमल पैरा था, अमल पैरा था तो ईमान के 10 दर्जे पे भाई। तो गुज़िश्ता गुनाह, गुज़िश्ता खताओं हमने की, ये सब पाक हो जाता है, बल्कि बदी नेकी में बदल जाती है। तो पहले हम ये देखें अहबत तहबत आमालुकुम, जो आमाल को हब करता है, फिर हम एक दो नेकी इसमें देखेंगे। चंद नेकी हमने तो सूरह हुजुरात में देखा। दूसरी दो हदीस मासूम ने फरमाया, एहसान जताना, किसी का किसी के साथ नेकी किया, मैंने उनके लिए ये किया, मैंने उनके लिए, अब देखो क्या कर रही, अरे तुम खुदा के लिए करो। इंसान तो, इंसान को कैसे हम खुश कर सकेंगे, इंसान तो ज्यादातर लोग खुद गलती होते हैं, हमारा काम खत्म, सलाम दुआ भी खत्म, तुम जानो तुम्हारा रास्ता हमारा रास्ता, सलाम दुआ भी नहीं चाहिए, बस जो चाहिए था हमने दे दिया। मगर उसको तो ऐसा नहीं जताना, अपनी नेकी को क्यों जाया करता है? वो जो जताता है वो कितनी मेहनत से नेकी की होगी, माली मदद की होगी, जिस्मानी मदद की होगी, नींद की कुर्बानी भी होगी, सारा निस्तो नाबूद हो जाता है जब इंसान एहसान जताता है, खत्म तक बताओ मालूम। दूसरा एहसान फरामोश, उनके लिए भी यही है, सामने वाला जो एहसान को भूल जाता है, एहसान के बदले तकलीफ पहुंचा रहा है, उनके भी अमल हब, दोनों के लिए कहा, एहसान जताने वाले, एहसान फरामोश। तो हम तो बच जाए अगर हमने किसी पर एहसान किया है, उनको नेकी को बचाए, जब भी समझ में आते कि पांचवें इमाम फरमाते कि नेकी करना आसान है मगर उनकी हिफाजत करना जिहाद है। रिया, इंसान शो ऑफ के लिए कहता है, माशरा मुझे तकवा मुत्तकी कहे, तकदूस कहे, माशरे की तारीफ में पड़ा रहे, इसलिए नेकी कर रहा है। तो फिर आपको तो बात हो गई है, अक्सर तो खुश आमद कर देते, हम खुश हो गए, पांचवें इमाम ने कहा कभी खुश नहीं होना, तरक्की रुक जाएगी, तो इसीलिए फिर रिया में चले जाते, तारीफ हुई अभी शौक बढ़ गया, कभी तो इतनी तारीफ हुई मस्जिद करेंगे, है ना। पहली लाइन में नमाज पढ़ रहा था, 30 साल के बाद उनको पता चला कि वो लोगों के लिए पढ़ रहा है, दूसरी लाइन में जगह मिली, 30 साल की नमाज उसने कब डाली सब कुछ पता है। दूसरा वाला था कुत्ते के लिए नमाज पढ़ा, समझा कोई आया है तो खुशी खुशी को बना लिया, सारा बेकार। देखा, दाई अल्लाह ही होना चाहिए, कितने आमाल हमारा जब्त हो जाता है। इसी तरह पांचवें इमाम ने अजीब बात बताई, इमाम फरमाते हैं कि कयामत के दिन जब लोगों को नामाए आमाल दिया जाएगा, कुछ लोगों को जो नेक होंगे दुनिया में, नमाजी, जिनको मुत्तकी माना जाते थे, रोजेदार, सदके खैरात, माशरा उनको मुत्तकी मानते थे, वो देखेगा कि नेकियां जब्त हो चुकी है, बल्कि कहीं कत्ल का गुना है, कहीं माल लूटने का गुना है, वो सोच ही नहीं सकता कि कत्ल का गुना मैं और माल लूटने का गुना मैं करूं, सोच ही नहीं सकता। तो बदी नेकी हटके बदी आ गई है, तो वो कहेगा ये मेरा नामा अमल नहीं है, फरिश्तों से कहेगा ये मेरा नामा अमल नहीं है, तो अल्लाह के जाने से मिलेगा ये तेरा ही नामा अमल है। पांचवी माँ फरमाते क्यों, क्योंकि जबान, उनकी जबान से मियां बीबी को लड़वा दिया, दो खानदान में झगड़ा करवा दिया जबान के जरिए। अब बच्चे थे, तलाक हो गई, बच्चे यतीम हो गए, तो गोया उसने कत्ल कर दिया बच्चे को, खामा खा तलाक हो गई, या मां मिलेगी या बाप मिलेगा, तो बच्चे यतीम हो गए, गोया इतना गुनाह है, एक जबान चलाई गोया उसने कत्ल कर दिया, तो कत्ल का गुनाह, माल लूटने का गुनाह, कारोबारी शख्स दूसरे लोग उसे कारोबार करते थे, उसने बदगुमानी डाल दिया उनके लिए, जिनके साथ लोगों कारोबार करते थे उनमें बदगुमानी डाल दिया लोगों ने, उसका कारोबार पूरा गिर पड़ा, क्योंकि जो बदगुमानी डालेंगे वो अभी उनसे कारोबार करना छोड़ दिया, उनके पार्टनर से सब हट गए, उनका कारोबार बिल्कुल गिर पड़ा। तो गोया माल लूटने का गुनाह, इमाम ये सारी बात इमाम की हदीस का मफहूम में बता रहे हैं। फिर इमाम ने अजीब बात की, फिर जबान को इमाम ने बाहर निकाली, बाहर निकाल के दो उंगली और अंगूठे के दरमियान पकड़ा, फिर वापस जबान को अंदर लेके गया, इसकी हिफाजत करो, इसकी हिफाजत करो, बहुत पछताओगे कयामत के दिन, कई नामाए आमाल ने तुम्हारी नेकियां निस्तो नाबूद होगी, सिर्फ तुमने जबान से लोगों को या बोहतान या गीबत या तकलीफ पहुंचाई या अजियत पहुंचाई या तंग या ताना दिया, कितना पछताएंगे आखिर, कितना पछताएंगे। तो कितना इमाम ने ताकीद किया कि कैसे गुनाह है इंसान की नेकियों को निस्त और नाबूद करके बदी लिखी जाती है, जितना हैवी उसने वो गुनाह किया, जितना माशरे को कितना नुकसान हुआ उसके मुताबिक वो गुनाह लिखा जाता है। कत्ल का गुनाह, माल का लूटने का गुनाह, जुल्म से अल्लाह बचाए हमारी कौम को, जुल्म से बचाए, किसी पे राय के दाना बराबर जुल्म न करे। अरे हम तो अली के मानने वाले, अली को कहा गया कि एक कीड़े के मुंह में गेहूं का छिलका है, गेहूं के दाने का छिलका, गेहूं भी नहीं, गेहूं के दाने का छिलका हो तुझे पूरी दुनिया और आखिरत, पूरी दुनिया और आसमान, सारी कायनात की नेमतों दी जाए, पूरी दुनिया कायनात, सिर्फ वो छिलका उनके मुंह से हटा। तो अली कहते हैं वो जुल्म नहीं करूंगा, हम तो थोड़ी थोड़ी इज्जत के लिए, जरा मोहब्बत किसी ने नहीं दिया, किसी ने मान थान नहीं दिया, इतने में लड़ रहे हैं और जुल्म करें एक दूसरे पे। इमाम के लिए कायनात के हर पूरी कायनात मुझे दी जाए, सिर्फ वो कीड़े के मुंह से छिलका उठा लो, अली वो नहीं करेगा। तो हम कैसे अली के मानने वाले, हम कैसे जुल्म करेंगे? हमें देखना चाहिए अगर हमारे घर में जुल्म हो रहा है तो वो घर बीमारियों से भरपूर है, वो घर रिस्क के बरकत से उठ जाते हैं, वो घर में नौकरियां छूट जाती है, वो घर में कारोबार गिर जाता है। समझ लेना कहीं न कहीं जुल्म हो रहा है, किसी ने किसी पे जुल्म, शायद नौकर पर, शायद मासी पे जुल्म हो रहा है, मासी को तनख्वाह कितना दे रहे, काम कितना करवा रहे, आखिरी तारीख आ गई अभी अभी तनख्वाह नहीं दिया। मासूम फरमाते कि पसीना आखिरी तारीख का खुश को से पहले उनका तनख्वाह दे दो, हमने तो पहली दूसरी में दे दी। या तो बेचारे गरीब गरीब सब्जी वाले बेचने वाले, हाँ कि कम करो, थोड़ा कम करो, थोड़ा कम करो, अरे बेचारे दो पैसे कमा रहे और वहां जाके मिस्किन को खाना दे दिया, वहां जाके मिस्किन को सदका दिया, नहीं वो बेचारा धूप में बैठ के काम कर रहा है, कम करो, थोड़ा कम करो, थोड़ा कम, अरे गरीब को कम करवा के कितने मालदार होंगे हम, कितने मालदार होंगे, अरे बेचारा रास्ते में ऐसे बैठा है, समझ में आ जाता है गरीब शख्स, अंदाजा हो जाता है कि फ्रॉड वाला आदमी है तो गरीब है। ये सारे जुल्म है, ये सारे जुल्म है, और इमाम आके अदल इंसाफ फैलाएंगे तो जुल्म करने वाला इमाम की फौज में नहीं आ सकते। तो ये जुल्म है कई नेकियों को खा जाता है, तक बता अमालों को, जुल्म जो है कितनी नेकियों को खत्म कर देता है नामा अमाल। तो इससे बहुत बचना है, बहुत ज्यादा बचना है। अब उसका उलट कर कि अगर युजहिबन सैयात इन्नल हसना जगा लेगी सैयात, नेकी ऐसी नेकियां कि बदी को खत्म करेगी, या इतनी बड़ी नेकी कर ली कि बदी की जगह नेकी लिखी गई। पहली तो तौबा, सच्ची तौबा, जैसे हुर ने तौबा की, ऐसी तौबा, हुर जैसी तौबा, नेकी लिखी गई। एक मिसाल दी जाए, मैयत को गुसल देना, मगर मासूम ना, मासूम ने कहा हाँ गसाला पाक तो हो जाते, मगर दो शरत, दो शराइत। पहली शरत कि उनकी शर्मगा आगे पीछे जरा बराबर एक मरतबा भी निगाह ना पड़नी चाहिए, पहली शरत कि जिसको गुसल दे रहे उनकी शर्मगा पे न आगे न पीछे एक लम्हे के लिए भी निगाह नहीं पड़े, इतनी एहतियात पहली शरत। दूसरी कि उनका कोई ऐब बयान ना करे किसी के पास। दो शरत होगी तो गोया वो पाक हो गया गुनाह से, वो गुनाह से पाक हुआ, मगर शराइत के साथ, किसी को न कहना कि मैंने ये नेकी की, ने दो शरत के साथ। दूसरी चीज हज, अरफात के मैदान में जब इंसान पहुंचता है, या शबे कदर की रात, ऐसी ऐसा आमाल और ऐसी तौबा की कि वापस गुनाह की तरफ नहीं पलटे, पक्के मोमिन हो गए, सारे गुज़िश्ता गुनाह माफ। हर नेकी में नहीं ऐसा, अगर मैं अगजारा से बारे सा पढ़ा तो कुछ गुना माफ हो जाएगा, जाते जान या कबीरा पढ़ा तो कुछ गुना वहां से माफ होगा, सलवार पढ़ी तो कुछ गुना सलवार के जरिए माफ करवाया हमने, अलग अलग नेकी के जरिए अलग अलग गुना माफ करवाया, मगर कुछ नेकी इतनी जबरदस्त है कि सारे गुनाहों को बख्शा जाता है। हज किया फलसफे के साथ समझ के, वो बात आ चुकी है कि जब इंसान हज के लिए जाता है तो बहुत भोले भाला मजलूम नजर आता है, उस वक्त नहीं देखना है, वापस पलट के आया तो देखो लोगों के साथ उनका रवैया क्या है, लोगों के साथ रवैया, इस्लाम ने सारा जोर लोगों को दिया है रवैया कैसा है। और अबू जर से फरमाया अल्लाह के रसूल, या अबू जर, कई कोई खत पहले तो कहा अबू जर, या अबू जर, تقوی اختیار کر، ہر ایک کے ساتھ خوش اخلاق سے پیش آ. خدا نہ خواستہ کہیں گناہ ہو گیا یا کوئی خطا ہو گئی تو یا بذر توبہ کر کے فوراً ایک نیکی کر لے تاکہ وہ گناہ اریز ہو جائے، وہ گناہ اللہ مٹا دے فوراً. تو بلا فاصلہ اگر کوئی خطا ہو گئی، کوئی گناہ ہو گیا، یا ابذر پھیرنا نہیں ہے، امیجیٹلی توبہ کر کے کوئی نیکی کرنی ہے تاکہ وہ اللہ ایسا اریز کر دے، ایسا ہٹا دے نام اعمال، مٹا دے، ان کی جگہ فوراً نیکی لکھ لے، فوراً کرنا ہے. یہ ابذر سے بتائے. تو یہ جو اس وقت گناہ ہوا اس کے لیے، اسی وقت گناہ ہوا، اسی وقت توبہ کر کے ایک نیکی کر لی تو وہ گناہ مٹ گیا. تو کس طرح نیکی بدی کے اوپر حاوی ہو جاتی. مگر حج کے لیے اگر فلسفے کے ساتھ کیا، سوچ سمجھ کے کیا، آیا انسان بدل گیا. سب سے بڑی چیز جو بدلنی ہے حج میں آپ واپس آ کے، انانیت، میں کچھ ہوں، میری بات کیوں نہ چلی، مجھے کیوں نہ پوچھا، مجھے کیوں یہ مشورہ نہ لیا، مجھے کیوں مان یا نہیں بٹھایا اچھی جگہ، میں اگر مدرسہ کا کام بھی خراب ہو تو ہونے دو، میرا کیوں نے نہیں پوچھا، مجھے کیوں اب میں کام خراب کروں گی، اب میں کام کو خراب کروں گی. اتنی عظیم بیسٹ انسٹیٹیوشن اسلام میں ہے مدرسہ، مگر ایسے لوگ دیکھے میں آئے کہ ان کو کوئی چیز پسند نہ آئی یا ان کو توجہ نہ دی گئی تو کام کو خراب کرنے جاتے. انا میں مجھے کچھ نہیں پوچھا، مجھے کسی نے کچھ اہمیت نہیں دی. تو حج سے واپس آ کے سب سے اہم ترین چیز انسان کی انانیت کو ختم کرنا ہے. جب ہی احرام پہنو اپنے لباس کو اتار دو، اور مرد کے لیے تو زیادہ کہ دو ٹکڑے پہن لو. وہ مرد بیچارہ عادی ہے تھری پیس سوٹ پہننے کا، وہ بیچارہ ٹائی کو لٹکا رہا، ڈرائیور باہر کھڑا ہے، ایک بریف کیس بھی بیچارہ نہیں اٹھا سکتا، اور ڈرائیور بریف کیس اٹھا کے گاڑی میں رکھتا ہے، پیچھے بھی کچھ تو پیچھے ہی بیٹھتے ہیں، آگے بھی ہم نہیں بیٹھیں گے، اتنا نکھرے، اتنے نکھرے، سارے نکھرے ختم ہوگا، سارے حج میں دو ٹکڑے ملیں گے، ٹائی بائی کچھ نہیں. اور یہ بھی چھوڑو کنکریاں اٹھاؤ، کنکریاں بریف کیس نہیں اٹھا سکتے تھے نا، ڈرائیور اٹھا رہے، اٹھاؤ مزدلفہ سے کنکریاں اٹھاؤ، انا کو توڑو، یہ انانیت کو توڑو. جب جاؤ تو انکساری، عاجزی، غریب لوگوں کا احترام، خود کام کرو، نوکروں کو اہمیت دو. ہو سکتا ہے ہمارا نوکر ہم سے بہتر، تو ہو سکتا ہے ہمیں ان کو اہمیت دو، ان کو رسپیکٹ دو، ان کو ادب سے بات کرو ان کے ساتھ. العجل اللهم صل على محمد وآل محمد. اتنا بھی بس نہیں، یہاں تلبیہ، نیت کی تلبیہ پڑا، کئی حلال چیز بھی حرام، کئی حلال چیز بھی حرام. آئینہ چھوڑو، عورتیں تو زیور چھوڑو، میک اپ چھوڑو، پرفیوم عطر سب چھوڑو، یعنی اپنے کو بھول جاؤ، انانیت ختم کرو. انانیت اللہ ہے، یہ سفر ہے انانیت سے نکل کے اللہ کی طرف. انانیت کو ختم، بھول جاؤ، آئینے میں مت دیکھو، اللہ ہی اللہ ہے، ہر چیز اللہ کو فوکس بناؤ، اللہ کو فوکس بناؤ، تاکہ واپس پلٹے تو انکساری اور عاجزی ہو، غرور تکبر یہ نخرے سب ختم. بالکل نرم دل، بالکل جھکنا ہے ہر ایک کے سامنے، اخلاق اور ادب، یہ حج کا نتیجہ ہے. اتنے حد تک کہ بال بھی ختم کر دو، بال بھی مردوں کو ہلاک کرو، یہ بال کو آئینے میں بیٹھ بیٹھ کے بوئے جیل ڈال کے بل لڑکے کرتے، جیل ڈال کے کئی دیر تک آئینے میں بیٹھے ہوئے، اللہ کہہ رہے ختم ہی کر دو بال کو. تو پتا یہ چلا کہ سارے نخرے ختم، بس فوکس اللہ رہے، تاکہ واپس جا کے بدلنا ہے، نہ آئینہ نہ کچھ، اس لیے کہ اپنے کو کچھ بنانا ہے. یہ ساری مٹیریلزم، یہ ساری دنیاوی چیز کہ غلامی میں نہیں آنا ہے، یہ حج کی ٹریننگ ہے، اس کی غلامی میں نہیں آنا ہے. اسی لیے علماء کہتے ہیں بار بار حج کرو، تم ضرور بدل جاؤ گے، متقی ہو جاؤ گے، جن کے پاس اللہ نے استطاعت دی ہے. خاص کر کے ان کے نوجوان بچے کو ہر سال بھیجے، اللہ نے استطاعت دی ہے. کیوں؟ جب آیت اللہ کوئی سستانی، دونوں کا سوال پوچھا گیا، ہم حج کر چکے ہیں، بےچاروں کو غریب تڑپ رہا ہے، ان کو حج جانا ہے، ایک شخص کا ہی میرے پاس پیسہ ہے، میں جاؤں کچھ غریب کو بھیجو، تڑپ رہا ہے، دونوں نے ایک ہی جاؤ، نہیں تو جا. کیوں؟ وہ تو سیلف بلڈنگ کے لیے حج، حج تو اپنے کو بنانے کے لیے خود سازی ہے، سارا غرور، تکبر، انانیت، یہ سب کو ختم کرنا ہے. بالکل حقیر بنا دینا اپنے، ہم کچھ نہیں ہیں، سب کچھ اللہ کا دیا ہوا ہے، سب کچھ رسول اور اہل بیت کے صدقہ ہم کھا رہے ہیں، ان کے ذریعے ہمیں سب ملا ہے. تکبر کس کے لیے؟ ہمارا تو کچھ نہیں ہے، نہ ہماری چالاکی ہے، نہ ہماری ہوشیاری ہے، یہ تو ان کے طوفیل میں ہمیں ملا ہے، ہم تو ان کے صدقے کھا رہے ہیں. تو غرور کس کے لیے؟ بتائے کہ کل یہ چیز ہوگی یا نہیں ہوگی. بس تو ایسا حج سے واپس آئے تو ایسا پاک و پاکیزہ ہو جاتا ہے، نیا انسان بن کے آتا ہے، اور گزشتہ گناہ سارے معاف ہو گئے، سارے گناہ. ایسی اگر حج کر رہا ہے، اپنی سنبھالتا ہے اپنے کو، بی بی حاجرہ کا سوچتا ہے، کل موقع ملے گا تو بی بی حاجرہ کا بھی ذکر ہونا چاہیے. تو بس آج علی اکبر کو یاد کرنے کے لیے جمع ہوئے. علی امام حسین کے کریئر جوان، امام کا کریئر جوان. علماء کہتے کہ دو رخصت غضبناک ہے، دو رخصت غمناک ترین ہے، دو رخصت سخت سخت دردناک ترین ہے. ایک علی اکبر کی رخصت، ایک امام حسین کی رخصت. بہت عجیب منظر ہے، بہت عجیب منظر. کیوں نہ ہو، ہم شکل پیغمبر ہیں، ہم شکل پیغمبر ہیں. امام حسین مسجد نبوی میں بیٹھے ہوئے تھے، سارے بنو ہاشم اور اصحاب سب اطراف میں ارد گرد بیٹھے ہوئے تھے. اتنے میں ایک نصرانی آیا، امام حسین سے کہا مجھے مسلمان بناؤ. امام نے پوچھا کس چیز نے تجھے اس طرف قائل کیا؟ کہا کہ رات کو میں نے حضرت عیسیٰ کو خواب میں دیکھا جنت میں. حضرت عیسیٰ نے مجھے کہا جنت میں آنا ہے تو ان بزرگوار پہ ایمان لینا لانا پڑے گا. ان کے پا قریب ایک بزرگوار تھے، انہوں نے کہا ان پہ ایمان لانا پڑے گا. تو میں نے پوچھا یہ کون ہے بزرگوار؟ کہا آخری نبی ہے، ہمارے سب انبیاء کے سردار ہے، ان پہ ایمان لانا پڑے گا. تو خواب ہی خواب میں میں رسول کے خدمت میں گیا کہ مجھے مسلمان بناؤ. تو رسول نے کہا کل تو مسجد میں جانا، صبح اٹھ کے میرا بیٹا حسین ہوگا، وہ تجھے تعلیم کرے گا. بس میں آپ کے پاس آ گیا. تو کہاں، تجھے وہ چہرہ یاد ہے جس سے تو نے میری نانا کی زیارت کی؟ یہاں سے کوئی نظر آ رہا ہے تجھے؟ سب کو دیکھ تو صحیح، کوئی نظر آ رہا ہے میری نانا کی شبی؟ ایک ایک کو نگاہ پہ غور سے دیکھ رہا تھا، علی اکبر پہ نگاہ پڑی، پورا جسم کانپنے لگا. کہا یہی شبی ہے، یہی شبی ہے، کل رات کو میں نے خواب میں دیکھا. تین کے صورت برابر برابر، ایک رسول اکرم، ایک حضرت علی اکبر، ایک ہمارے امام زمانہ. امام حسین کو روایتیں بتاتی ہے اتنی محبت تھی علی اکبر کے، اتنی محبت. علماء ایک جملہ لکھتے ہیں کہ جو یعقوب کو یوسف کے ساتھ جو محبت تھی، اس کے 70 گنا سے زیادہ امام حسین کو علی اکبر سے محبت تھی. روایت اتنے تک بتاتی کہ امام کو کتنی محبت تھی. کہ راستے کی بات ہے، کربلا سے کوفہ، کوفہ سے شام، جب قافلہ جا رہا تھا، ہر نیزے پر شہیدوں کا سر ہے. تو دشمنوں نے دین یہ دیکھا کہ جہاں ہم بھی سفر کر رہے ہیں، امام حسین کا سر علی اکبر کی طرف رک کرتا ہے، امام حسین کا سر علی اکبر کی طرف رک کرتا ہے. جہیں قافلہ کو ٹھہرایا جاتا ہے تو جس نے سارے نیزے کو دیوار کے سہارے میں رکھا جاتا ہے، تو کوشش کرتے تھے علی اکبر کا سر نیزہ جس میں ہے اور امام کا دور رکھا جائے. اشکیا حیران ہو جاتے تھے، کچھ مدت کے بعد آتے تو دیکھے امام حسین کا نیزہ سر جس نیزے پہ تھا وہ علی اکبر کے قریب آ چکا ہے. آخر اتنا عزیز ہو گئے، برداشت نہیں کر سکتے کہ دشمن امین ہاتھ ہاتھ. روایت بتاتی ہے کہ انہوں نے یہ کام کیا، ابھی دوسری منزل آئی تو ایک صندوق میں علی اکبر کا سر، ایک صندوق میں امام حسین کا سر، تالا لگا کے تالا لگا دیا. جب کچھ دیر کے بعد امام حسین جس صندوق میں کا سر سب کھولا گیا تو دیکھا امام حسین کا سر نہیں ہے. شمر تازیانہ لے کے سید سجاد کے پاس آیا، بے ادبی کی، کہا بتاؤ تمہارا بابا دنیا میں بھی جادوگر تھا، ابھی بھی جادو کر رہا ہے، بتاؤ سر کہاں ہے؟ کہا تو مجھ پہ ظلم نہ کر، مجھے تازیانہ نہ مار، میرا بابا کا سر کہیں نہیں گیا. وہ صندوق کھول جس میں علی اکبر کا سر ہے، علی اکبر کا سر. وہ صندوق کو کھولا گیا، کیا عجیب منظر دیکھا، امام حسین اپنا سر علی اکبر کے رخسار کے ساتھ ملا کے رکھا، علی اکبر کے سر رخسار کے ساتھ ملا کے رکھتے. اتنی محبت تھی امام کو علی اکبر، اس کے باوجود کہہ رہے علی اکبر جاؤ میدان میں جاؤ، واحد شخص کے جس کو اجازت نہیں لیتے، علی اکبر جاؤ بیٹا میدان میں، مگر ہاں پھوپھی اماں نے پالا ہے، پھوپھی اماں نے پالا ہے. ارے کیا پھوپھی کو محبت تھی، اتنی محبت تھی کہ راستے میں کہیں جب دھوپ آتا تھا 28 رجب کو جب قافلہ چلا تو بی بی زینب نے علی اکبر کو سایہ دے دی تو اپنے عباس چادر سے، دھوپ نہ پڑنے چاہے علی اکبر کو، اتنا نازک سے علی اکبر کو پالا تھا. جیسے علی اکبر زینب کی خدمت میں آئے سلام کیا، زینب نے سلام کا جواب، چہرے کا رنگ متغیر ہو گیا، چہرے کا رنگ حالت عجیب ہو گئی، علی اکبر سمجھ گئے. بی بی نے کہا یہ علی اکبر، میں نے اونو محمد کو تیرے پر صدقہ کیا کہ تاکہ تیری جان بچ جائے، مجھے پتا ہے تم کیوں آئے ہو. کہا پھوپھی اماں میرا ایک سوال کا جواب دیجیے، آپ کا رتبہ بلند ہے کہ دادی فاطمہ زہرا کا رتبہ بلند ہے؟ ارے علی اکبر تو نے کیا سوال کر دیا؟ کہا سیدت النساء العالمین، میں ان کی ادنا کمیز، تم نے یہ سوال کیسے پوچھ؟ بس تو پھر پھوپھی اماں قیامت کے دین اگر میری دادی فاطمہ زہرا سے سوال کریں گی کہ تو نے تیرا بیٹا علی اکبر کو بچا لیا اور میرا بیٹا حسین قربان ہو گیا، تو آپ کیا جواب دو گی؟ بی بی زینب کو اتنا پیار آیا، گلے سے لگایا، بوسہ دیا، کہا علی اکبر تو نے پھوپھی کو لاجواب کر دیا، جائیے جائیے میرا. مگر رخصت کا وقت، حمید ابن مسلم کہتا ہے کہ عمر صاحب نے دیکھا اب دیر ہو گئی، کوئی مجاہد آ نہیں رہا، کہا ذرا تحقیق تو کر کیوں نہیں آ رہا؟ کہ میں قریب آیا، خیمے میں تو عجیب منظر دیکھا، بار بار خیمے کا پردہ اٹھتا ہے گرتا ہے، اٹھتا ہے گرتا ہے، اور علی اکبر باہر نکلنا چاہتا ہے تو واپس ان کو اندر کھینچ لیتا ہے. میں سمجھ گیا ان کے ساتھ رخصت ہونے کے لیے کوئی تیار نہیں ہے، اگر رخصت ہونا چاہتے ہیں تو کوئی نہ کوئی بیوی لپٹ جاتی ہے، ارے آخری زیارت کروا لے، ارے آخری مرتبہ گلے لگا لے، ارے آخری مرتبہ بوسہ دے دوں. جب آخری مرتبہ جب علی اکبر گھر سے نکلے، خیمے سے نکلے، ایسے رونے کا شور بلند ہوا جیسے بڑے گھر سے جنازہ نکل رہا ہے. ہائے عزادار، امام نے عجیب انداز میں علی اکبر کو سوار کروایا، شان و شوکت سے تیار کیا، کیا دولہا لگ رہا تھا، چاند سا چہرہ، کتنی خوبصورتی. سوار کرے مگر اللہ سے گفتگو کی، پروردگار تو گواہ رہے نا اس قوم پہ، اس کو میں بھیج رہا ہوں میدان میں جو صورت و سیرت رفتار اور گفتار میں تیرے حبیب سے مشابہ. جب تیرے حبیب کی مجھے زیارت کرنی ہوتی تھی تو اس بیٹے کی چہرے کی زیارت کرتی، مگر ان کو میں بھیج رہا ہوں، تو میرا گواہ رہنا. علی اکبر کو سوار کروایا، اب عجیب منظر، کسی کے ساتھ یہ نہیں ہوا، پیچھے پیچھے بوڑھا باپ جا رہا، بوڑھا باپ پیچھے پیچھے جا رہا ہے. شیخ عباس تمہیں لکھتے ہیں گویا اس طرح کے مینا کے میدان میں ایک حاجی اپنی قربانی کے پیچھے پیچھے جا رہا ہے. اے علی اکبر تیرا چاند سا چہرہ مڑ مڑ کے دکھاتا چلے جا. علی اکبر نے کہا بابا مجھ سے یہ برداشت نہیں ہوتا. ارے بوڑھے گئی جی کا عالم، بابا آپ زحمت مت لیجئے. ارے ایک روایت میں ملتا ہے کہ امام نے کہا کاش تیرے پاس کل یہ جوان ہوتا تو تو سمجھتا. عزادارو جب آنکھوں سے علی اکبر اوجھل ہو گیا، شیخ سوستری لکھتے ہیں کہ سکینہ نے روایت بیان کی ہے جب علی اکبر آنکھوں سے اوجھل ہو گئے تو آئے امام حسین علی اکبر کے کمرے میں آئے، خالی خالی نظروں سے ان کا کمرہ دیکھ رہے تھے، گویا علی اکبر کو ڈھونڈ رہے ہیں. سکینہ کہتے میں تو گھبرا گئی، مجھے ایسا محسوس ہوا کہ میری بابا کی روح ابھی گلشن جنت میں پرواز کر گئی. حضاداروں ابھی کچھ دیر نہ گزری، آواز آئی علیکم من السلام. سنیے غور کرے، انہوں نے ادرک نہیں کہا، جوان بیٹے کو پتا ہے بوڑھا باپ ہے، مدد کے لیے نہیں بلایا، سلام بھی نہیں کیا، اب علیکم السلام یعنی جواب خود دے رہا ہے تاکہ بابا زحمت نہ لے جواب دینے میں بھی. ارے بوڑھا باپ ہے، مگر ہائے جب یہ آواز سنی، ہائے بوڑھا باپ چلا، آنکھوں میں اندھیرا آ گیا ہے، آنکھوں میں سارے اندھیرا آ گئے، کچھ نظر نہیں آتا. آواز دیتا این علی این علی، ارے مجھ نے پوچھنا پوچھنے دیجئے یا امام حسین، کس علی کو پکارے؟ ارے نجف علی کو اور علی اکبر کو. عزادارو اتنے میں علی اکبر نے آواز دی، الیہ یا بتا الیہ، اس طرف آ جائے. روایت بتاتے ایک سال کے بچے کی طرح घुटनों पे कि इमाम इस तरह जा रहे थे घुटनों पे जगह पे हाथ फेरते चले जाते थे गोया अली अकबर को तलाश कर रहे क्योंकि आंखों में अंधेरा आ गया है। एक साल के बच्चे की तरह घुटनों में चल रहे सोचे हाया जदारो आए जवान बेटे जो एरिया लग रहा था कभी पांव को फेराता था कभी पांव को सिमट लेता था। अरे बूढ़े बाप को अल्लाह किसी से मंजर में दिखाए अरे दुनिया की दस्तूरे बूढ़े बाप को जवान की मौत में संभालते ये तो करबला का बाप देख रहा है बेटा एरिया लग रहा है। हाया दादा रो इमाम ने कहा अली अकबर ते मदद कर बाबा की मदद कर दोनों हाथ बाहें में डाल दे दोनों बाहें मेरे गर्दन में डाल दे। अली अकबर ने एक हाथ डाला एक हाथ सीने पे रखा नहीं हटाना चाहता इमाम समझ में कुछ है कब इमाम ने कहा बेटा हटाना है हाथ हटाना तो इमाम ने क्या देखा बच्ची की अनी सीने में फेमस है हड्डियों के दरमियान जगा ली हुई है। अदादार इमाम ने पहले कोशिश की पकड़ा बच्ची की अनी को पकड़ा देखा क्या जीवंत देखा कलेजा बाहर आ रहा है इमाम ने छोड़ दिया। अली अकबर से पूछा बेटा कोई वसीयत है तो करो कोई तमन्ना है। हाँ बाबा फातिमा सुग्रा याद आ रही एक रिवायत सुनता हाँ बाबा फातिमा सुग्रा याद आ रही। इमाम ने चेहरे पे हाथ फेरा पूरा मदीना सामने आया अली अकबर सुग्रा को ढूंढ रहे अरे नहीं रोजे रोजे पे रोजे रसूल पे नहीं अरे कमरे रसूल पे नहीं है मस्जिद नबवी में नहीं है। देखा शायद बाबा के कमरे में होगी नहीं नजर आए अली अकबर अपने कमरे में देखा सुग्रा नजर नहीं आए बाबा सुग्रा नजर है। अरे अकबर बेटा उस रास्ते पे तो दे आखिरी मतलब हमारी सवारी रुकी थी और सुग्रा ने गले लगाई थी वहां तो देख। अली अकबर ने देखा तो सुग्रा जमीन पे बैठी है खाक उठाती है सर में डालती जा रही है कहती हाय अली अकबर हाय अली अकबर तेरे पर क्या गुजर रही है अरे फातिमा याद कर रही है। हाय असादारो इतने में इमाम ने अनी सीने में अनी निकालना शुरू किया जन्नत खाली हो गई सारे अंबिया के अरवा आ गए हुसैन की जिहाद देखने अरे जवान की सीने से बच्ची अरे मदीना का रुख किया या रसूल या नाना जा आइए मेरी मदद के लिए अरे मेरा दिल कहता है कि नजफ का रुख क्या होगा या अली मदद। इमाम हुसैन ने बच्ची के फल को पकड़ा निकाला था मैं क्या बयान करूं जवान का कलेजा पूरा बाहर आ गया पूरा कलेजा मौला के हाथ में आ गया। अब दूसरी मंजिल आपकी मेहमान को समा अब जवान की मैयत को उठाना है मेरा दिल के तय रुक क्या होगा हुर अरे मेरी मदद करो मेरे मुराद का रुक क्या अब्बास मेरी मदद करो जवान की मैयत आवाज तो नहीं आई ना रुक किया खैमे की तरफ रुक किया ए बनी हाशिम के यतीम बच्चों अरे आओ मेरी मदद के लिए जवान की मैया राजा उठा देखी जो जो बीमार है बिलखसूस शर्बानू बानू जो जल गई है सज्जाद भाई हसनैन रिजा उनके साथ सारे मरीजों को परवरदिगार शिफा आजीबा सेहत कामिल अता कर हर मुसीबत जदा को अली अकबर के मसाइल गवास उनकी मुसीबत को दूर कर मुल्क पाकिस्तान इराक हर जगह जहाँ आजादारी हो रही परवरदिगार हर को तू अमन अमान में रख ताकि आजादारी दिल खोल के कर सके। परवरदिगारा सबसे बड़ी दुआ आला दुआ इन मजालिम का खात्मा करने के लिए फातिमा का फर्जंद तेरी आपने उज्जत इमाम ज़माना के ज़ुहूर में ताज़ीम फरमा और हमें उनके नासिर और मददगार में शामिल कर पर हमारे जवान बच्चों को अली अकबर की नक्शे कदम चलने की तौफीक अता कर हमें तौफीक अता कर हमारे बच्चों को ऐसी तरबियत करे जैसे अली अकबर की तरबियत उम्मे लैला और बीबी ज़ैनब ने किया। पर माफ़ कर रहे हैं